نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم إن عدة الشهور عند الله اثنا عشر شهرا شهرا في كتاب الله يوم خلق السماوات والأرض منها أربعة حرم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں اپنی بات کے سننے اور سنانے کے لیے موقع دیا. اللہ تعالیٰ سے یہ دعا کروں گی کہ ہم اس وقت کا بہترین استعمال کر سکیں اور یہ ایک مختصر سی نشست ہماری زندگی میں ایک بہت خوبصورت اضافہ ہو. ابھی میں نے آپ کے سامنے سورۃ توبہ کی آیت نمبر 36 کا کچھ حصہ پڑھا, ترجمہ آپ کے سامنے رکھوں گی. اللہ تعالیٰ فرماتے ہیں کہ بے شک مہینوں کی تعداد اللہ کے نزدیک جس دن سے اس نے آسمانوں اور زمین کو پیدا کیا اللہ کی کتاب میں 12 ہیں, 12 مہینے ہیں, ان میں سے 4 حرمت والے ہیں. یعنی یہ ہے محرم کے بارے میں. اگر ہم قرآن پاک سے رہنمائی لینا چاہیں تو محرم کی پہلی فضیلت جو ہمیں سورۃ توبہ کی آیت سے پتہ چلی وہ کہ یہ ان 4 میں سے ایک مہینہ ہے کہ جس کو اسلام میں حرمت والے مہینے کہا گیا. 4 مہینے ٹوٹل ایسے ہیں, ذیقعد, ذوالحج, محرم اور رجب. پہلے دن سے, جب سے دنیا بنی ہے, ہم نہیں جانتے کتنا لمبا عرصہ ہو گیا, تب سے یہ چاروں مہینے جو ہیں حرمت والے تھے. وجہ یہ تھی کہ ذیقعد میں لوگ حج کا احرام باندھتے اور عموماً اس دور میں دور دراز سے سفر کر کے آتے اونٹوں پہ اور پیدل اور سواریوں پہ, تو تقریباً 3 مہینے لگ جاتے تھے حج کے سفر میں. ذیقعد, پھر ذوالحج کا مہینہ آتا اور واپس جاتے جاتے محرم کا مہینہ آ جاتا. اس وجہ سے عرب کا وہ معاشرہ جہاں اللہ کے نبی صلی اللہ علیہ وسلم آئے وہاں اتنی قتل و غارت تھی, چوری چکاری تھی, راستے میں قافلوں کو لوٹنے کا اتنا رجحان تھا کہ کوئی بھی باہر نکلتا تھا تو اس کو اس بات کا یقین نہیں ہوتا تھا کہ ہم گھر بھی خیریت سے جائیں گے کہ نہیں. لیکن جو ہی یہ 3 مہینے آتے تو حج کے لیے نکلنے والوں کی عزت اور ان کے احترام میں لوگ کسی کو کچھ نہ کہتے, اور ان مہینوں کی تعظیم کافر بھی کرتے تھے, مشرکین بھی کرتے تھے, منافقین بھی کرتے تھے, اسی میں تبدیلیاں کر لیتے تھے. کبھی بیچ میں کوئی مہینہ آ جاتا, ان کی لڑائی چل رہی ہوتی تو اپنی لڑائی کو نہ روکنے کے لیے کبھی کبھی کچھ ایسی باتیں کرتے کہ اس سال محرم جو ہے وہ پہلے آ گیا اور بعد میں سفر پہلے آ گیا, محرم بعد میں. نسی کی ایک رسم تھی, بدعت تھی ان کی, لیکن یہ جرت نہیں کرتے تھے کہ حرمت کا کوئی ایک مہینہ ہو اور کوئی کسی سے لڑائی کرے. باپ کا قاتل سامنے آ جاتا تھا تو اس کو بھی کچھ نہیں کہتے تھے, حالانکہ عرب لوگ اپنے کلچر کے اعتبار سے اتنے زیادہ معروف تھے کہ وہ چھوٹی چھوٹی بات پہ لڑتے تھے. مولانا حالی نے بھی کہا نا کہ کہیں پانی پلانے پہ جھگڑا, کہیں گھوڑا آگے بڑھانے پہ جھگڑا, اتنی لڑاکا اور جنگجو قسم کی قوم تھی. لیکن جو ہی یہ 3 مہینے حج کے لیے, اور رجب کا مہینہ حرمت کا مہینہ کیوں ہے, کیونکہ اس میں عمرے کا احرام باندھتے تھے. اونلی یہ 4 مہینے 12 مہینوں میں سے امن اور چین کے تھے. پورے سال ان کی دکانیں بند رہتی, ہماری زبان میں آپ کہہ لیں. صرف ان 4 مہینوں میں اپنے تجارتی قافلے ایک ملک سے دوسرے ملک لے جاتے اور جلدی سے واپس لے آتے, کیونکہ ان کو یقین تھا کہ جو ہی یہ 4 مہینے ہوں گے, ان میں سے کوئی ایک مہینہ شروع ہوگا, اب ہماری جان بھی محفوظ ہے, مال بھی محفوظ ہے. باقی 8 مہینے ان کو شیورٹی نہیں تھی کہ ہم گھر سے تجارت کے لیے بھی نکلیں تو ہمارا مال یا ہمارا پیسہ واپس آئے. مسلمان, آج امت مسلمہ کے فرد ہونے کا دعویٰ کرنے والے ہم میں سے کتنوں کو شعوری طور پہ ان 4 مہینوں کے آنے اور جانے کا یاد بھی رہتا ہے؟ محرم کا لفظ پتہ ہے, وہ بھی صرف اس لیے کہ وہ محرم ہے. یہ حرمت کے مہینے ہماری لڑائیاں جھگڑے ختم ہوتے, ہمارے خاندانی, سیاسی, دینی مذہبی لسانی فسادات. کبھی آپ نے کوئی کسی اخبار کی کوئی ایک شہ سرخی سنی کہ چونکہ اب زیکات کا مہینہ آ گیا ہے اب پاکستان میں سب جماعتوں نے کہہ دیا کہ ہم ایک دوسرے کے خلاف ایک کمنٹ بھی نہیں دیں گے جب تک کہ یہ تین حرمت کے مہینے گزر نہ جائیں. پھر زیکات کے بعد ذلحج کے بعد دیکھیں گے کہ کیا ہوتا ہے. ہمیں یاد ہی نہیں کسی نے ہمارے کلچر میں یہ بات ہی نہیں کہی. کبھی آپ نے سنا کہ کوئی کسی سے لڑنے کی کوشش کرے خاندان میں اور وہ کہہ دے کہ دیکھو لڑنا مجھے بھی آتا ہے لیکن یہ رجب کا مہینہ ہے اور اس میں تو اس باپ کے قاتل کے اوپر بھی ہاتھ نہیں اٹھتا تھا تو میں اپنے خون کے رشتوں سے کیسے لڑوں. آج امت مسلمہ اتنی جہالت کے کنارے پہ کھڑی ہے کہ وہ سبق جو اسلام سے پہلے کفار کو بھی یاد تھا اس کو آج ہم نے بھلا دیا. آج ہم مسلمانوں کا تعارف لڑائی اور جھگڑا بن گیا. وہ اسلام جس کا ٹائٹل ہی اسلام تھا, امن کا پیامبر تھا, ایمان امن سے ہے. جب بندہ ایمان والا ہوتا ہے تو وہ امن میں آ جاتا ہے, دوسرے اس سے امن میں ہوتے ہیں, یہ دوسروں کے لیے امن کا پیامبر ہوتا ہے. آج ہمارے نام پہ کیا نام لگ گیا. آج مسلمان ہونا کس چیز کا سمبل بن گیا ہر ایک جانتا ہے. وہ بات اپنے زبان سے کہنی اچھی نہیں لگتی جو غیروں نے معروف کر دی ہو, لیکن آج مسلمانوں کو دہشت گرد قرار کیوں دیا گیا, اس کی وجہ کیا ہے؟ اس لیے کہ آج کے مسلمان کو خود ہی نہیں پتا کہ اس کو اللہ نے کیا پیغام دے کے بھیجا تھا. ہم تو دنیا میں امن کے پیامبر تھے اور ہم نے تو آپس میں لڑ جھگڑ کے دشمنوں کو ہنسنے کا موقع دیا. لوگ آج تعارف کراتے ہیں, کہتے ہیں ہاں وہ جگہ جہاں پولیس آئی تھی, وہ مسجد جہاں دوسری مسجد سے ان کا جھگڑا ہوا تھا. آپ سوچنے کی بات ہے کہ آج ہم مسلمان کیا روپ دکھا رہے ہیں. ایک نارویجین شخص سے ہماری بات ہو رہی تھی اور اس نے بتایا کہ مسلمس جو ہیں وہ اپنے نام کے ساتھ کیسے ٹائٹل پیش کرتے ہیں کہ اپنے ممبرز ہوتے تھوڑے ہیں اور زیادہ کر کے پیش کرتے ہیں اور گورنمنٹ سے ایکسٹرا ایڈ لیتے ہیں. دے آر ناٹ الاؤڈ ٹو ڈو دس. ہم نے کہا یس دے آر ناٹ الاؤڈ ٹو ڈو دس, دے آر لائنگ. نارویجین شخص آپ کو بتا رہا ہے یہ کیسے تعارف ہے. سر انسان کا شرم سے جھکتا ہی جاتا ہے. ہم اس وقت جس اسلام کو لے کے پھر رہے ہیں وہ مردہ اسلام ہے, بے روح کا بچہ جس کی ٹانگیں بھی کانپ رہی ہیں, جو اپنے پاؤں پہ کھڑا ہی نہیں ہو سکتا, جس کو لاٹھیوں کی ضرورت ہے, جس کو سہاروں کی ضرورت ہے, جن کو سچے اسلام کا پیغام ناموں تک تو پتہ ہوگا لیکن ہم میں سے کوئی اگر کسی کو کہہ دے کہ اے ٹو زی اسلام کو صرف سٹیپ بائی سٹیپ بتا دو کہ سب سے پہلے کیا, اس کے بعد کیا, اس کے بعد کیا, اس کے بعد کیا, تو کوئی ہی اللہ کی توفیق سے بتا سکے. ہم نے تو ایک مرحولہ سا سیکھا دین کا. ہم تو بات شروع کرتے ہیں تو ہم پہلے دن ہی ایسی ایسی جزوی باتوں کو سامنے لے آتے ہیں جیسے سارے دین کا خلاصہ یہ تھا. کسی ایک نے بتایا کہ کسی دوسری جگہ اسپیچ کے لیے گئے اور ان کی پوری اسپیچ جو تھی وہ پک کے گوشت پہ تھی کہ پک کا گوشت نہیں کھاؤ, پک نہیں کھاؤ, اور کہتے کہ ان کو ٹماٹر اور کیا کچھ انہوں نے حاضرین نے مارے. کیوں کہ آپ کیا اسلام پک سے شروع ہوتا ہے؟ کیا کسی کو آپ تعلیم دیں گے یا آپ کسی کو اسلام کا تعارف کرائیں گے تو یہ بتائیں گے کہ نیل پالش نہیں لگا سکتے اور بوائے فرینڈس نہیں بنا سکتے. ہم تو آج اسلام کا یہ ٹوٹا پھوٹا تعارف پیش کرتے ہیں حالانکہ اسلام ایک بہت سمپل چیز تھی. تو لہٰذا پہلی چیز, اگر محرم کے ناطے سے ہم سب کو اگلے سال اب یاد رکھنی ہے یا ابھی بھی جو اس کے دن باقی ہیں یا جو بھی ہے, تو اس مہینے میں اپنی زبانوں کو سینا ہے, اپنے ہاتھوں کو روکنا ہے, اپنی آنکھوں کو جھکانا ہے, کسی کے عیب نہیں ڈٹولنے, کسی کی طرف انگلی نہیں اٹھانی. خاندانوں میں جنگیں لگی ہوئی ہیں, لڑائیاں ہیں, جھگڑے ہیں, کسی کا گھر ٹوٹ رہا ہے, کسی کا گھر بن رہا ہے. بعد میں بات کریں گے, ابھی محرم میں یہ بات نہیں ہو سکتی. اگر واقعی ہم چاہتے ہیں کہ محرم جو ہے اس کے اندر کوئی خاص کام کرنا چاہتے ہیں. دوسری خاص چیز جو محرم کے ناطے سے ہے وہ کیا ہے کہ محرم اسلامی کیلنڈر کا پہلا سال ہے. ایک شمسی کیلنڈر ہے اور ایک قمری کیلنڈر ہے. مسلمان جو ہے وہ قمری کیلنڈر کو فالو کرتے ہیں جو چاند سے تعلق رکھتا ہے, اور اس وقت جو ہمارے ارد گرد دنیا میں رائج نظام ہے وہ سورج کے ساتھ ہے. دونوں اللہ کے بنائے ہوئے ہیں, کوئی غلط نہیں ہے. یہ نہیں ہے کہ چاند کے ساتھ جو مہینے ہیں وہ بڑے افضل ہیں اور سورج کے والے نوز بلا خراب ہے. نہیں, سورج بھی اللہ کی نشانی ہے, چاند بھی اللہ کی نشانی ہے, لیکن بہت ساری اس کی حکمتیں ہیں جو اس وقت ہمارا موضوع نہیں ہے. لیکن محرم پہلا مہینہ ہے. ہم میں سے کتنوں نے یہ سوچا کہ آج میری زندگی کا ایک نیا سال شروع ہو رہا ہے؟ یہ باتیں ایسی نہیں ہوتی. جس سے محبت ہوتی ہے نا اس سے متعلقہ ہر چیز سے محبت ہوتی ہے. اسلام تو لگتا ہے آج ہمارے لیے اجنبی ہو گیا. ठीक है, हम नहीं कहते कि उस तरह न्यू ईयर मनाओ और उस तरह गुब्बारे फोड़ो और 12 बजे रात को लोगों का जीना धोबर कर दो, लेकिन हमारे दिल में ये फीलिंग्स क्यों नहीं आती? आज हमारे बच्चे क्यों इतने बेगाने हो गए अपनी इस्लामी चीज़ों से कि यकम मुहर्रम आया और आके गुजर गया, हमें भी नहीं पता चला कि ये कब था और कब नहीं था। लेकिन हकीकत ये, हम मुहर्रम को साल का पहला महीना समझें, और ये जो चीज़ थी ये हज़रत उस्मान रज़ी अल्लाह अन्हु के मशवरे से मुहर्रम को इस्लामी साल का पहला महीना करार दिया गया था। ये अल्लाह के नबी के बाद जब कैलेंडर शुरू हुआ था उस वक़्त ये चीज़ हुई थी। मैं इस नाते से थोड़ी सी बात करूँगी कि हम सब की ज़िंदगी क्या है। वक्त, टाइम इज़ लाइफ। जब कोई मरता है तो क्या है, टाइम्स अप, लाइफ ख़त्म हो गई। एक बहुत मारूफ प्रेजेंटेशन भी है कि एक खिलाड़ी अपनी खेल के मैदान में गिरा और वहीं तड़प तड़प के उसने जान दी और मर गया। कुछ साल पहले की बात है, बड़ी मारूफ बात हुई, फिर उस पर कितनी कहानियाँ बनी, पोएम्स लिखी गई। लेकिन देखा जाए तो आज मैं और आप जो यहाँ मौजूद हैं वो क्यों हैं, कि हमारा वक्त मौजूद है। जो लोग आज हम में नहीं हैं उनका क्या गया, उनका वक्त चला गया, उनके पास ज़िंदगी के सांस ख़त्म हो गए। क्या आज इस नए साल के आगाज़ में हमें इस चीज़ की ज़रूरत है कि हम आने वाले अगले साल के लिए कुछ प्लानिंग्स कर लें? हम भी तो सोचें कि अल्लाह, हमारा ये एक साल जो गुज़र गया कैसा था? क्या ये एक साल हमें अल्लाह के करीब करके गया या अल्लाह से दूर करके गया? क्या मेरा नाम जन्नतियों की लिस्ट से निकल के जहन्नमियों में तो नहीं चला गया और जहन्नमियों से निकल के जन्नतियों में तो नहीं गया? मेरे क्या मामूलात है? अल्लाह के नबी सल्लम ने इतना प्यारा क्राइटेरियन दिया, इतना प्यारा मेयार दिया समझने का, कि जिसका आज उसके गुजरे हुए कल से बेहतर ना हुआ वो तबाह हो गया। जिसका आज टुडे गुजरे हुए कल यानी यस्टरडे से बेहतर ना हुआ, यानी उसने अपने आप को इम्प्रूव ना किया, तबाह हुआ, तबाह हुआ। हम अपने आप को चेक करें, मेरा आज का अकीदा मेरे कल के अकीदे से बेहतर हुआ? मेरा आज का अखलाक मेरे कल के अखलाक से बेहतर हुआ? मेरे आज के मामलात मेरे कल के मामलात से बेहतर हुए? मेरी आज की नमाज़ मेरी कल की नमाज से बेहतर हुई? मेरे आज के रोज़े मेरे कल के रोज़ों से बेहतर हुए? क्योंकि दुनिया का एक असूल है, जो चीज़ अच्छे से अच्छी होती जाती है ना, वो हमेशा नहीं रहती है। आप घर लेते हैं ना, जो लोग इस घर को इस्तेमाल करते हैं फिर हर वक्त इसको रेनोवेट करते रहते हैं, ज़रा ख़राब हुआ तो सही कर दिया, कोई चीज़ लीक की तो उसको लगा दिया, ये घर ठीक रहेगा। और अगर इस घर का हर दिन आने वाले दिन से इसको पुराना करता जाए तो आप देखेंगे चंद साल में ये घर खोखला बन जाएगा। हमारा भी यही हाल है, हर दिन अपने आप को चेक करना है। और चेक करने के लिए ज़रूरी क्या चीज़ होती है? मुहासबा, इल्म। हम अपने आप को देखें कि क्या वाकई हमारे पास इस बात का इल्म है कि हम अल्लाह ताला के करीब हैं कि नहीं। एक जुनेद बगदादी बुज़ुर्ग गुजरे, कहते हैं कि हर लम्हे देखो कि तुम अल्लाह से कितने करीब हुए हो और शैतान से कितने दूर हुए हो। मुझे तो ऐसे लगता है हर आने वाला दिन ख़ास तौर पे हम मुसलमानों को शैतान के करीब करता जा रहा है। हमारी वैल्यूज़ बदलती जा रही, हमारी तरबियत के अंदाज़ बदलते जा रहे, हमारा अपने बच्चों पे होल्ड बदलता जा रहा, हमारे घर चलाने के अंदाज़ बदलते जा रहे, घरों का सुकून, खुशी, इत्मीनान, वो सब कुछ बदलती जा रही, हमारी तरजीहात बदलती जा रही। मैं कभी सोचती हूँ कि आज के दौर में अगर सहाबा कराम में से कोई आ जाए वापस, जो नहीं आएगा, हमारा ईमान है जो एक दफ़ा दुनिया से चला गया वो वापस नहीं आएगा, अगर बिलफर्ज कोई आ जाए हमें पहचानेगा? उमर का हाथ तो हर वक्त तलवार पे मचलता था, वो किसी में निफाक देखते थे तो कहते थे अल्लाह के नबी इसकी गर्दन उड़ा दूं। आज हमें जब वो देखें ज़िंदगी गुजारते हुए और इसमें हमें शऊर नहीं है, सबसे बड़ी बात है। वो एक शेर भी है ना कि कौम के दिल से एहसास जियाँ जाता रहा, मेरा कुछ ज़ाया हो रहा है ना, नुकसान हो रहा है, मेरा ये भी नुकसान है लेकिन जब तक मुझे उसका एहसास है मैं उसको मेकअप कर लूँ कि देखो यहाँ से मेरी चीज़ गिर रही है, ये ज़ाया हो रही है, मैं इसको ठीक करूँ। लेकिन जिस दिन मुझे एहसास ही ख़त्म हो जाएगा ना, तो वो पूरा ग्लास खाली हो चुका होगा, मेरे पास कुछ भी नहीं रहेगा। आज की बेहसी क्या है कि कौम के दिल से एहसास से ज़िया जाता रहा, हम ज़ाया हो रहे हैं, कोई माने के ना माने, ये दर्द की बात है, कोई इल्ज़ाम नहीं, کوئی خبروں میں پڑھی ہوئی خبر نہیں ہے، ٹی وی میں سنی ہوئی خبر نہیں ہے، یہ حالات اور واقعات کو دیکھ کے محسوس ہو رہا ہے۔ ہر دن مسلمان اپنے اصل دین سے دور ہو رہے ہیں۔ اس کا یہ تو نہیں مطلب کہ اللہ نے مسلمانوں کو ایک عقل نہیں دی، اللہ تعالیٰ نے مسلمانوں کو ریسورسز نہیں دیے۔ آج بھی دنیا کا سب سے امیر ملک مسلمان ملک ہے، ہسٹری میں جا کے دیکھیے۔ سائنس کا تحفہ اسلام نے دنیا کو دیا، جغرافی کے علم دیکھیے، جتنے علوم اس وقت جو آج دوسروں کے ہاتھوں میں ہیں کل تک مسلمانوں کے ہاتھ میں تھے۔ کیوں؟ کہ اس وقت مسلمان کو علم کا شوق تھا، اللہ نے ان کو وہ فریضہ جو پہلے دن دیا، علم آدم الاسماء کلہا ثم عرضہم علی الملائکہ، کہ اللہ نے آدم کو علم سکھایا چیزوں کا، وہ دنیا کا علم تھا، وہ کیمسٹری تھی، وہ فزکس تھی، وہ بایولوجی تھی، وہ زولوجی تھی، وہ یہ نہیں تھا جو اقرأ باسم ربی کا۔ آدم کو جو علم دیا تھا وہ پہلے دنیا کا علم دیا تھا۔ آج ہم نے دنیاوی علم میں کیا کیا، ہم آرام طلب ہو گئے، ہم وہ سبجیکٹس چوز کرتے ہیں جس میں بس پاس ہو جائیں۔ مائیں بھی کہتے ہیں آسان آسان مضمون لے لو، جان چھوٹے، بہت لیں گے ڈاکٹر بن جاؤ شان بہت ہے، انجینئر بن جاؤ کافی پروٹوکول ہے، کافی چام ہے۔ سچ بتائیے کہ اس وقت دنیاوی علوم بھی جو ہمارے بچے سیکھتے ہیں، پوچھیے ان سے کتنوں کو شوق ہے، کون ہے ریسرچ والا؟ وہ صرف اس لیے اسکول جاتے ہیں کہ ان کو ڈگری چاہیے، یا عادت ہے، یا دوست جاتے ہیں، یا ایک ماحول بنا ہوا ہے۔ بیٹھ کے علم کو علم کے لیے لینا بہت تھوڑے ہوں گے، الا ماشاء اللہ۔ حالانکہ اگر ہم نے دنیا کے علوم کو بھی اندر کی نگاہ کھول کے سیکھا تو وہ ہمیں اللہ تک پہنچا دیں گے۔ جو محبت قرآن پڑھ کے اللہ سے ہوتی ہے، کیا ہمیں کیمسٹری کی بک پڑھ کے نہیں ہوتی؟ ستاروں کو، چاند کو، سورج کو دیکھ کے، ان کے سسٹم کو، یہ کیسے کام کرتے ہیں، اس کو دیکھ کے کیا اللہ سے محبت نہیں آتی؟ آتی ہے، لیکن سوچ بدل گئی۔ اور دوسرا علم کا پہلو ہوتا ہے اقرأ باسم ربک الذی خلق، پہلی وحی امت محمدیہ کی تقدیر بدلتی ہے۔ اللہ بنی اسرائیل سے نبوت کا تاج بنی اسماعیل میں منتقل کرتے ہیں اور کہتے ہیں اقرأ باسم ربک الذی خلق۔ کل تک یہود جس منصب پہ تھے اس پہ اللہ تعالیٰ امت مسلمہ کو لاتا ہے، وجعلناکم امتاً وسطاً لتکونوا شہداء علی الناس۔ اللہ ہمیں امت وسط کہتا ہے، کہ اللہ تعالیٰ ہمیں کہتا ہے کنتم خیر امت اخرجت للناس۔ اللہ تعالیٰ تو ہمیں عزت دینا چاہتا ہے، ولقد کرمنا بنی آدم، لیکن وہ امت وسط آج کہاں کھو گئی؟ وہ اپنی دنیا میں کھو گئی، اپنی ذات میں کھو گئی۔ اس کو بھی غم بہت ہے، غم ہے تو اپنے دو بچوں اور شوہر کا غم ہے یا بیوی کا غم ہے، اس کو بھی فکر ہے، اس کو فکر یہ کہ میرا گھر اپنا کب ہو جائے گا، اس کو بھی غم یہ ہے کہ میرے بچوں کی شادیاں کب ہو جائیں گی، اس کو بھی غم ہے تو اس بات کا غم ہے کہ میرے بیٹوں کو اچھی جابس کب ملے گی، اس کو بھی غم ہے تو اس کو اپنے وطن کے اندر اپنے چند رشتہ داروں کی غربت کا غم ہے۔ لیکن دل پہ ہاتھ رکھ کے میں کہنے والی بھی اور ہم سننے والے بھی سوچیں، کتنوں کو امت کا درد ہے، کتنوں کو قوم کا غم ہے، کتنوں کو اس بات کا غم ہے کہ مسلمان ہم امت ہونے کے ناطے دنیا میں کہاں پہنچے میں۔ اس کے لیے ضرورت تھی اس علم کی جو اللہ سے جوڑ دے۔ محرم کا مہینہ ہم سب کو اس بات کی یاد دہانی کروانے کے لیے آیا ہے کہ تم اپنے رب کے ساتھ ٹوٹے ہوئے تعلق کو جوڑو، آنے والے سال کے لیے کچھ پلاننگز کرو۔ زندگی گزر گئی تو گزر گئی، کوئی بات نہیں، کوئی مایوسی کی بات نہیں، اندھیرے نہیں ہیں، آگے بہت روشنی ہے۔ صرف ایک دفعہ اندھیروں کا احساس بیدار ہو جائے کہ مجھے روشنیوں کی ضرورت ہے، اگر ہم اس مہینے کے آج آغاز میں اس وقت یہ نیت کریں نا کہ اللہ اگلے سال کے محرم کے آنے سے پہلے پہلے میں نے کم از کم اتنا علم تو سیکھ لینا ہے کہ جو مجھے تیری معرفت دے دے، مجھے میری ذمہ داریوں کا احساس ہو جائے، ایک امت کا فرد ہونے کے ناطے میری کیا ذمہ داری ہیں، اور اپنا گھر میں کیسے چلاؤں کہ میرا گھر واقعی ایک مسلمان عورت کا گھر بن جائے، تو یقین کرے کہ یہ دن ہمارے لیے مبارک ہو گیا۔ باقی رہ گئی بات کہ محرم میں کربلا کا واقعہ ہوا، اس میں کیا ہوا، ابھی میں بات کروں تو اس کی اصل بھی نہیں پتہ ہوگی، لیکن میں اس کو ایک جملے میں پھروتی ہوں کہ حق اور باطل کی جنگ۔ حق ہے کیا ہمیں تو یہ بھی نہیں پتا، اگر ہم اس حق کے لیے جس کے لیے کچھ لوگوں نے جان دی، یعنی سنی سنائی باتوں میں سے کہہ رہی ہوں कि कुछ किरदार ऐसे पेश किए जाते हैं जिन्होंने हक के लिए जान दी, तो आज हम क्या दे सकते हैं हक को? जान देना तो बड़ी आखिरी बात होती है, अल्लाह हर एक से जान नहीं मांगता। जान की कुर्बानी तो आखिरी दर्जा है, जिसको शहादत कहा जाता है। इसका आगाज़ हो जाता है शहादत हक की गवाही से, दुनिया में अल्लाह के कलमे को बुलंद करना, लोगों को अल्लाह के दीन से जोड़ना, अल्लाह की किताब को। हम दिन में कई बार क्यों ना पढ़ें कि ला इलाहा इल्लल्लाह, अल्लाह एक है, उसके सिवा कोई माबूद नहीं। आप 10 दफ़ा पढ़ें, आप तस्बीहों पे पढ़ें, लेकिन अगर हमें ये पता ही नहीं कि इलाह होता कौन है, और अल्लाह को एक इलाह मानने के बाद जिम्मेदारियां क्या नाफिज होती हैं, तो आप समझ लें कि हमने उस कलमे का हक अदा नहीं किया। अल्लाह ने हमें दुनिया में क्यों भेजा था? कि तुम्हें वो तोहफे में जो इनाम में नेमत मिली है ना, तुम उम्मत वसत के घर के अंदर पैदा हो गए हो, तुमने ये पैगाम उन बेचारों को देना जो सिसक रहे हैं, जिनको पता ही नहीं, जो अपने आप को कहीं शराब के नशे में धुन करके खुश करना चाहते हैं, कहीं तेज म्यूजिक में अपने अंदर की उठी हुई आवाज़ों को दबाना चाहते हैं, जो पैदा तो फितरत पे हुए थे लेकिन इर्द गिर्द के अंधेरों ने उनके दिलों को स्याह कर दिया, तुमने उन तक पैगाम पहुंचाना है। और आज हमारा हाल क्या है कि हम तो अपनों को नहीं दे सके, हमें तो अभी खुद ही नहीं पता। किसी को कोई तभी पढ़ाता है जब पहले खुद पढ़ा होगा। आज हम दीन का काम करते हैं ना, इस वक्त मैं बात कर रही हूँ, कोई कह सकता है आप दर्स दे रही हैं, मैं सोचती हूँ ये कोई बड़ी बात नहीं, इसलिए कि मेरे सामने जितने साथी बैठे हैं ये सब मुसलमान हैं। एक मुसलमान का दूसरे मुसलमानों को दीन की तबलीग करना, ये कोई कमाल नहीं है, ये तो बल्कि शर्मसारी की बात है कि अभी तो अपने ही नहीं तैयार हुए, गैरों तक कब जाएंगे? हमारा गोल इससे बड़ा है। अल्लाह के नबी ने दुनिया से जाते हुए जो पैगाम दिया था अपने साथियों को कि अब तुम यहां से निकल जाओ, जिसने ये हजरतुल विदा का पैगाम सुन लिया, अब इसको लेके दुनिया में छा जाओ, हर उसको बताओ जिस तक ये पैगाम नहीं गया। और यही हुआ। अल्लाह के नबी सल्लम की वफात के 3रे दिन के बाद सहाबे कराम ने मदीना से कूच करना शुरू कर दिया। हम जैसे होते तो वहीं रोजे की जालियों को चूमते रहते कि एक मदीना में आ जाऊं और आके कभी वापिस ही ना जाऊं, तो वहां जाके भीख मांगनी है। हमारी तो नाते भी यही है कि वहां जाऊं और जाके कभी वापस ना आऊं। सहाबा ने ऐसी मोहब्बतें नहीं की बाजारी किस्म की, उनको मकसद प्यारा था। उन्होंने कहा नहीं, अल्लाह के नबी जिम्मेदारी दे के गए थे कि इस्लाम यहाँ तो आ गया, बाहर कैसे जाएगा? अगर वो सब सहाबा मदीना में ही रहते तो आज इस्लाम मक्का और मदीना में ही होता पहले। और मैं तो सोचती हूँ हम जैसे लोग जिनको अल्लाह ताला इतनी बड़ी नेमत दे देता है, वो अपॉर्चुनिटी मेरे और आपके पास है जो हो सकता है मुसलमान मुल्कों में रहने वालों के पास नहीं है। और वो क्या कि हमारी जस्ट डोर बेल के ऊपर एक नॉन मुस्लिम मौजूद है जिस तक हम पैगाम पहुंचा सकते हैं। कितने लोग कल कयामत के दिन हमारे गिरेबान थामेंगे कि ये बताओ कितने साल से तुम्हारे नेबर में रहती थी, हाय बाय भी तुम करती थी, कभी कभी गिफ्ट भी देती थी लेती, लेकिन ये इस्लाम का तोहफा तुमने जो छुपाया था ये मुझे क्यों नहीं दिया? या फिर मैं वही वाक्य सुनाऊंगी कि एक बुक में मैं पढ़ रही थी कि जो कन्वर्टर्स होते हैं, एक शख्स कहीं रहता था जैसे हम सब रहते हैं, कोई घर एक मुस्लिम का एक नॉन मुस्लिम का, सामने एक औरत होती थी बूढ़ी, पिछले 20 साल से वो उसको देख रहा था, बाहर निकले हाय बाय वो भी हाय बाय कर देती थी। कुछ अरसा गुजरा, उसको वो औरत नहीं दिखी। इसने कहा पता नहीं कहाँ गई है। काफ़ी अरसे के बाद फिर एक दिन दिखी तो इसने उसको देख के कहा हाय, तो कहने लगी आई हेट यू। उसने हाय तो क्या कहना था, गुस्से का इजहार किया कि मुझे तुमसे नफरत है। कहा हुआ क्या? फिर उसने बताया, कहने लगी मैं पिछले 20 साल से तुम्हारे सामने आती जाती रही हूँ, तुमने मुझे कभी इस्लाम की दावत नहीं दी। उसको किसी दूसरे मुसलमान ने इस्लाम की दावत दी, कहने की नो आई एम मुस्लिम एंड आई हेट यू, कि तुम मेरे नेबर अच्छे नहीं थे, कि तुमने मुझे इस्लाम नहीं दिया और मुझे बाहर से किसी दूसरे मुसलमान ने दिया। हम मुसलमान तो न जाने कितनों का अपनी गर्दन पे बोझ लेके बैठे हैं। हमें तो आसाइश है, हम तो आसूदा हैं यहाँ, लेकिन वो बोझ, वो जिम्मेदारी जो आज हमें नहीं पता, वो क्या है कि हमने अल्लाह का पैगाम पहुंचाना है। और उसका सबसे आसान तरीका यह कि हम अपने दीन पे अमल करने वाले बन जाएं। हमें अपने दीन का पता, हम तो डर जाते हैं कि कोई हमसे पूछेगा तो जवाब क्या देंगे आगे से। हम तो अब ये भी डरने लगे कि खाम का दावा किया तो पकड़ ना लें, ये कोई टेररिस्ट ही ना हो, हालांकि इस्लाम की दावत दे रहे हैं, कोई आप फितने की दावत तो नहीं दे रहे। हम तो अपने सामान में इस्लामी किताबें नहीं ला सकते एयरपोर्ट्स पे कि कहीं पता ना चल जाए हम मुसलमान हैं। हम तो अपनी गाड़ियों में अब कुरान रखते थे, तो वो भी निकालने शुरू कर दिए कि कोई पकड़े तो ये ना समझे मुसलमान है। हम तो अपनी ज़ात से आखिरी निशानियां भी मिटाना चाहते हैं। तो बात ये है कि इंसान जितनी इस चीज़ पे तकलीफ़ महसूस कर ले कर ले, आज इस वक्त हम सबके पास एक मौका है। हम अल्लाह से दुआ करें कि अल्लाह वो किताब जिसने उमर फारूक के दिल को बदला, नबी सल्लल्लाहु अलैहि वसल्लम की जान लेने के लिए जा रहे थे कि आज तो मैं उनको कत्ल ही कर दूंगा, ये क्या इस्लाम, इस्लाम की रट लगी हुई है। किसी ने कहा उनको तो बाद में कत्ल करना, अपनी बहन का हाल देखो, वो भी मुसलमान हो गई है। कहा अच्छा पहले उसको मार के आता हूँ। वो नहीं डरते थे, और जब गए तो बाहर से कुरान पढ़ने की आवाज़ें आ गई, और वो बहन जो कभी उमर फारूक के आगे नहीं बोली, वो बिल्कुल सीसा पिलाई दीवार बन के खड़ी है कि हाँ उमर मैं मुसलमान हूँ, दिखाओ क्या पढ़ रही थी। का तुम्हें नहीं दूंगी, तुम ना पाक हो, इन्नल मुशरिकून नजस, जाओ पहले गुसल करके आओ फिर दूंगी। अल्लाह ने दिल बदला, वो सूरत आहा की आयतें दिल को मोहम कर चुकी थी। गुसल किया और कुरान पढ़ा और कहा अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्ना मुहम्मद रसूलुल्लाह। ये कुरान दिलों की बहार है, इसके बगैर चैन नहीं मिलेगा, सुकून नहीं मिलेगा, नरम गद्दे मिल जाएंगे माल से, नींद नहीं मिलेगी, कीमती लिबास मिल जाएंगे, जिस्म की आसूदगी नहीं मिलेगी, तरह तरह के खानों से घर भर जाएगा, पेट में नहीं जाएंगे, कई बीमारियां घर लग जाएंगी। एक चीज़ है जो आपको इन सारे गमों से बेगम कर देगी, और वो अल्लाह का कलाम है। दुआ करें कोई मुमकिन तरीका किसी कीमत पे मिल सके, नियत करके उठें कि अल्लाह मैंने अब बेइल्म नहीं रहना, मैंने जहालत की मौत नहीं मरना। रात चलते अगर कोई हमारी किताब का एक सफ़ा खुलवा के पढ़ा ले कि ज़रा बताना ये क्या लिखा है, तो किस आलिम को ढूंढेंगे, किसको कहेंगे अरबी तो आती है उर्दू नहीं आती, उर्दू की तर्जमा लाओ फिर पढ़ाएं। कोई उर्दू का तर्जमा भी ला दे तो उसकी तफसीर नहीं समझ सकते। मैं बात कर रही हूँ, आप मेरी बात समझ रहे हैं? अगर मेरी बात स्पेनिश में होती, आप में से कितने लोग यहाँ बैठ के इतने प्यार से सुनते? बात तो वही होती है जो आपको समझ आए। हमारे इर्द गिर्द तिलावत चलती है, अरबी की आवाज़ें आती हैं, अजान चलती है, हमें समझ ही नहीं आती। हम ऐसे बहरों की तरह होते हैं कि पता नहीं क्या हो रहा है। वजह क्या है कि हमारी ज़ुबान नहीं। अल्लाह ने ये जिम्मेदारी दी थी कि इस किताब को अपनी ज़ुबान में समझो, लितुख्रिजन नास मिन अज़ुलुमात इलन नूर, सूरह इब्राहिम की पहली आयत है हरूफ मुकत्तात के बाद, कि अल्लाह ने ये किताब आपकी तरफ नाजिल की ताकि लोगों को अंधेरों से रोशनियों की तरफ लाओ। ये रोशनियों का सफ़र है, ये हमारे मुस्तकबिल को रोशन करेगा। आज अगर उम्मत मुस्लिमा इस बात के ऊपर जम जाती है ना कि आप सारी चीज़ें ख़त्म, सारी एक्टिविटीज़ बंद करो, मैं कहती हूँ सारी एक्टिविटीज़ बंद कर दें जो किसी ने जिहाद के नाम पे कायम किए हैं, किसी ने तबलीग के नाम पे, किसी ने दावा के नाम पे। अगर 1-2 साल के लिए अगर एक मुसलमानों का ऐसा अवामी लीडर मिल जाए ना कि वो सबको कहे तुम्हारे घर में तनख्वाह मैं भेजूंगा, तुम पढ़ो। और इसका एक तरीका होगा जो इस वक्त बात करने की ज़रूरत नहीं, हमने तो अपनी इसलाह की फ़िक्र करनी है। आप एक अच्छी माँ बन सकती हैं, आप एक अच्छी और बेटी बन सकती हैं, आप एक अच्छी बहू कब बनेंगी, ये अल्लाह की किताब हमें सिखाएगी। और यही है वो चीज़ कि जो तब्दीली लाती है। इसके अलावा माल जमा कर लें, आप आजमा के देख लें, कई दफ़ा हमारे हाथों में हज़ारों आते हैं लेकिन उसी दिन ही हमको गम की खबर सुन के सोते हैं, हमें वो खुशी नहीं मिलती। वही बचता है जिसको अल्लाह दीन देता है। और अल्हम्दुलिल्लाह ये भी बात अच्छी है कि अब इसका ट्रेंड भी आ रहा है, अब जवानों में इसका शौक आ रहा है। बूढ़े बाप अगर नहीं सुन के मानते ना, वो कहते नहीं जब हमारे बड़ों ने नहीं ये पढ़ी किताब तुम क्यों पढ़ोगी। यदि बस खवातीन कहती हैं, हम कहते हैं कि हमें इजाज़त दें कुरान पढ़ने की, तो शौहर कहते हैं घर बैठ के रोटी पकाओ, तुमने कौन सा नया काम सीख लिया, बहुत है तो बच्चों को भेज दो। और जवान बेटे जो हैं वो अपनी बीवियों को भेजते हैं कि जाओ तुम सीख के आओ। अल्हम्दुलिल्लाह ये भी एक अच्छी खबर है कि यंग्स के अंदर अब लॉजिक का दौर है। बूढ़े क्या कहते हैं, जो हमारे बड़ों ने किया, जो हमारे मस्जिद के मौलवी साहब ने बताया वही कर लो। लेकिन आज दलील का दौर है। मुहर्रम के इस मौके के नाते से अगर हम बात करें तो ये आपके इस साल को समझे एक नई ज़िंदगी देने वाला वक्त होगा कि हम इसकी कदर करें। फिर तीसरी चीज़ अगर आप मुहर्रम के नाते से देखें, अभी तक हमने दो ही देखी हैं, पहली चीज़ जो थी वो मुहर्रम जो है हुरमत का महीना है और दूसरी साल का नया दिन है। फिर इसके अलावा आप देखिए कि इस मुहर्रम के महीने में करने के कामों में अगर काम है तो वो एक है, और वो क्या कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने मदीना में आने के बाद देखा कि 10 मुहर्रम को यहूद रोज़े से थे। आपने पूछा कि किस बात का रोज़ा रखा है तुमने, उन्होंने कहा कि आज के दिन अल्लाह ताला ने बनी इसराइल को फिरौन से निजात दी थी, यानी फिरौन डूबा था اور موسیٰ علیہ السلام اور ان کی قوم جو تھی بچی تھی. تو اللہ کے نبی نے فرمایا کہ پھر تو ہم تم سے زیادہ موسیٰ سے محبت رکھتے ہیں, اگلے سال ہم بھی روزہ رکھیں گے. لیکن یہود سے مماثلت سے بچنے کے لیے, یعنی ان سے سیمیلیٹ ہونے سے بچنے کے لیے, ہم 10 کے ساتھ یا تو 9 کا روزہ لگائیں گے یا 11 کا لگائیں گے. اور ایسے ہی ہوا, بعد میں صحابہ اکرام نے ایسے ہی کیا. تو اس وقت ہمارے لیے جو عمل کی بات ہے وہ کیا ہے کہ جب بھی محرم کا مہینہ ہے تو 9 اور 10 یا 10 اور 11 اس کا روزہ رکھ لیں. اور اس کی حدیث ہے, موجود ہے, بہت ساری روایتیں صحیح مسلم میں بھی ہے اور صحیح بخاری میں, اور اس کے کئی حوالے موجود ہیں. اگر آپ میں سے کوئی دیکھنا چاہے, نبی صلی اللہ علیہ وسلم پہلے اس کو فرض کرتے تھے, جب تک یہ دوسرے روزے نہیں ہوئے تھے تب تک یہ روزہ آپ کے اوپر جیسے ایک قسم کا فرض تھا, لیکن جب پھر رمضان کے روزے فرض ہوئے تو پھر یہ نفل ہو گیا. تو صرف اتنی سی چیز ہے محرم کے مہینے کی. اس کے علاوہ اب ہمارے ہاں جو تصورات ہیں کہ محرم میں شادی نہیں کرنی, کوئی اس کا پروف نہیں ہے. محرم کا مہینہ غم کا مہینہ ہے, کالے کپڑے پہننے ہیں, سوک ہے, کوئی ایسی بات نہیں ہے. بس یہ 3 کام ذہن میں رکھ لیں جو ہم نے اس میں دیکھے ہیں. عمل کی بات اس میں روزے کی ہے جس میں آپ کی عبادت آ جاتی ہے. اگر نیا سال منانا ہے تو ہر نئے سال کی چیک لسٹیں منا لیں, نئی پلاننگز کر لیں, اپنا محاسبہ کر لیں اپنے وقت کے مطابق. اور تیسری بات ہے جنگ و جدال چھٹ جائے. میرا خیال ہے کہ اگر ان 3 پہ ہم عمل کر لیں تو پھر تو بہت ساری چیزیں کم ہو جائیں گی. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.